नमस्ते। पॉडकास्ट सिरिज गुलाबी सम्वादको यो आजको अर्को नयाँ एपिसोड अर्थात् सेकेन्ड सिजनको 70 एपिसोडमा धेरै धेरै स्वागत छ। म छु करुणा। पडकास्टमा हामी हरेक हप्ता यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयवस्तु अर्थात् सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्ससँग सरोकार राख्ने विषयवस्तुमा छलफल कुराकानी गर्ने गर्छौँ। र पडकास्टका केही यताका एपिसोडहरूमा भने हामीले फिल्म सिरिज साथसाथै म्युजिक भिडियोहरू भिजुअल माध्यमहरूमा चाहिँ यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कुराहरूलाई कसरी देखाइएका छन्, कसरी समेटिएको पाइएको छ भन्ने विषयमा छलफल कुराकानी गर्दै आइराखेका छौँ। योभन्दा अगाडिका एपिसोडहरूमा चाहिँ हामीले महिला हिंसा, महिलाले भोग्दै आएका दुर्व्यवहारका कुराहरूलाई फिल्महरूले कसरी प्रस्तुत गरेका छन्, फिल्मले गर्ने ती चित्रणहरू कतिको समय सान्दर्भिक छ, कतिको त्यसले चाहिँ यथार्थलाई समेटेको छ लगायतका विषयमा कुराकानी गरेका थियौँ। त्यसै गरी बालबालिकासँग जोडिएको यौन मनोविज्ञानको कुरालाई फिल्मले कसरी उजागर गरिराखेको पाइएको छ भनेर हामीले छलफल गरेका थियौँ भने आजको एपिसोडमा चाहिँ हामीले समग्र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कुराहरूलाई नेपाल तथा अन्य देशमा बनेका फिल्म सिरिज लगायतका अन्य भिजुअल माध्यमहरूले म्युजिक भिडियोहरू हुनसक्यो, सर्ट फिल्महरू हुनसक्यो, होइन डकुमेन्ट्रीहरू हुनसक्यो, ती विभिन्न माध्यमहरूले चाहिँ कसरी समेटिराखेका छन्, ती समेटिएका कुराहरू पर्याप्त छन् कि छैनन्, कतिको इम्प्याक्टफुल छन् त, त्यसले चाहिँ कस्तो खालको इम्प्याक्ट पार्न सकेको छ, प्रभाव पार्न सकेको छ, अझै त्यसको प्रभावकारिता बढाउन चाहिँ के गर्न सकिन्छ होला लगायतका विषयमा चाहिँ आजको एपिसोडमा कुराकानी गर्दैछौँ। र यो विषयमा हामीसँग कुराकानी गर्नको लागि प्रभाकर गौतम हुनुहुन्छ, जसले चाहिँ फिल्मसँग सम्बन्धित समीक्षाहरू पनि गर्दै आइराख्नु भएको छ। र उहाँसँग चाहिँ हामीले नेपाल तथा अन्य देशमा बनेका फिल्म सिरिज म्युजिक भिडियो लगायतका सामग्रीहरूले चाहिँ यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कुरालाई कसरी समेटिएको छ भनेर नै छलफल कुराकानी गरेका छौँ। नेपाल तथा अन्य देशहरूमा बनेका फिल्म अथवा सिरिजहरू जति पनि छन् त्यसमा चाहिँ यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कुराहरू चाहिँ कसरी समेटिएको पाउनुहुन्छ?
हजुर, अलिकति यो पृष्ठभूमिको कुरा गरौँ है। अब हाम्रो सिनेमा चाहिँ अब कसरी लिइन्छ नेपालमा भनेर हेऱ्यो भने चाहिँ इजेली भन्ने एउटा टेलिफिल्म थियो हाम्रो दिपेन्द्र कौशलको, त्योभन्दा अगाडिसम्म चाहिँ अब नेपाली समाजमा चाहिँ सिनेमा अलिक धेरै चाहिँ मनोरञ्जन होइन अलिकति व्यावसायिक हिसाबले कमर्सियल भ्यालु भएको कुराहरू बढी देखाइन्थ्यो। र त्यसपछि चाहिँ अलिकति यो यथार्थपरक चित्रण खास गरी चाहिँ अब त्यो टेलिफिल्म चाहिँ बाल विवाह विषयमा थियो होइन, त्यसपछिको सिनेमाहरूमा चाहिँ बिस्तारै सामाजिक यथार्थलाई पनि एकदमै अब आधिकारिक रूपमा देखाउनु पर्छ भन्ने खालको बुझाइहरू चाहिँ बढेको देखिन्छ। त्यो मैले किन जोडेको भन्दाखेरि अब सिनेमामा पात्र हुन्छ, पात्रको सर्टेन खालको पृष्ठभूमि हुन्छ होइन, त्यो पृष्ठभूमिलाई चाहिँ ध्यान राखेर बनाइएको फिल्महरूमा चाहिँ हरेक मुद्दाहरू जुन तपाईँले भन्नुभयो जीवन तथा प्रजन स्वास्थ्यसँग जोडिएका कुराहरू त्यो कुराहरूलाई चाहिँ अलिकति सेन्सिटिभ हिसाबले उठाउन थालिएको भन्न सकिन्छ। र अब यही विषयमै चाहिँ फिल्महरू चाहिँ हाम्रोमा कमै भनेको छ, बाहिर पनि अब पछिल्लो 2 दशकमा चाहिँ यस्ता कुराहरू अलिक बढी स्ट्रङली आएको देखिन्छ होइन, यसको प्रभाव चाहिँ दक्षिण एसिया र अब नेपालमा पनि पर्ने नै भयो। पहिला चाहिँ अब जस्तो अब यो प्रेम भन्ने कुरा अथवा रोमान्स भन्ने कुरा अथवा त्यो सङ्घासिएर आउने सम्बन्धको कुराहरू, यो विवाह गर्ने, आफ्नो पार्टनर छान्ने, अनि त्यसपछि आफ्नो यौन पार्टनर छान्ने होइन, यस्ता हरेक कुराहरू चाहिँ त्यो पात्र सङ्घासिएको हुनाले त्यो पात्रहरूलाई चाहिँ अथेन्टिक रूपमा देखाउनु पर्यो भने चाहिँ के भयो भने यस्तै विषय पनि सेन्सिटिभ रूपमा आउने भयो। त्यो क्रममा चाहिँ हामी पनि यो सोसाइटीमा बहसमा आएका कुराहरू, बाहिर अलिकति यो एक्टिभिजमको रूपमा आएका कुराहरूलाई चाहिँ हामीले पनि अब त्यो कुराहरू समेट्ने गरी फिल्महरू अथवा टेलिफिल्महरू अथवा सर्ट फिल्महरू पनि बन्न थालेको देखिन्छ।
यो जति पनि मुभीहरू सायद नेपालमा बनेका हुन् अथवा अन्य देशहरूमा बनेका, यिनीहरूले चाहिँ प्रजनन स्वास्थ्य, यौन स्वास्थ्यसँग जोडिएका कुराहरू उठान गरेको चाहिँ कतिको इम्प्याक्टफुल छ जस्तो लाग्छ?
यसमा दुईटा खालको छ, एउटा चाहिँ जस्तो एउटा बलिउड सिनेमा चाहिँ उदाहरण लिउँ न, यो क्या केहना भन्ने एउटा प्रीति जिन्टाले अभिनय गरेको फिल्म थियो होइन, अब त्यो बेला चाहिँ यो आफ्नो प्रेमीले चाहिँ बिहा गर्न नमानेपछि त्यो मूल पात्रले चाहिँ आफै अब त्यो बच्चा जन्माउने निर्णय गर्छ कि बिहा नगरिकन, अनि त्यो समयमा चाहिँ त्यो डिसिजन एकदम ठुलो थियो होइन, आमा बन्ने कुराको कारण लिँदा चाहिँ अब एबोर्सनकै कुरा गरौँ न, एबोर्सन गर्ने कि नगर्ने भन्ने खालको कुरामा चाहिँ त्यो पात्रको छनौट चाहिँ अलिकति निर्णायक रूपमा आएको फिल्म एउटा मान्नु, त्यस्तो खालको फिल्महरूले चाहिँ पात्रको एजेन्सीलाई चाहिँ अलिकति बलियो बनायो, त्यो पात्रको एजेन्सी चाहिँ बलियो बन्ने खालको फिल्महरू चाहिँ पछिल्लो 2 दशक चाहिँ अलिक बढेको छ। र खास गरी अब यो वेब सिरिजहरू बन्न थालेपछि फिल्महरू पनि धेरै बन्न थाल्यो नि, फिल्महरू धेरै बन्दाखेरि चाहिँ विभिन्न डाइभर्स ग्रुपको कथाहरू बढी खोजी मागहरू चाहिँ हुन थाल्यो, उनीहरूको कन्टेन्ट नै नयाँ नयाँ चाहिने भयो नि त धेरै अडियन्समा पुग्दाखेरि, अनि त्यो क्रममा चाहिँ अलिकति डाइभर्स ग्रुपको इस्युलाई पनि अलि सेन्सिटिभ ढङ्गले चाहिँ ल्याउनु पर्छ भनेर ल्याउन थालेको देखिन्छ। तर यसमा अब एउटा समस्या चाहिँ कस्तो खालको छ भन्दाखेरि त्यो एजेन्सीलाई बलियो बनाउने खालको फिल्महरूमा पनि अब यो एबोर्सनकै कुरा गर्दा चाहिँ हामीले बच्चा पाउने खालको डिसिजन लियो भने चाहिँ एकदम आदर्शीकरण गर्ने होइन, तर बच्चा नपाउने भन्ने खालको डिसिजन लियो भने चाहिँ अलिकति नेगेटिभ रूपमा लिने दर्शकमा पनि त्यस्तो खालको प्रभाव परेको देखिन्छ सुरु सुरुमा होइन। हलिउडमा चाहिँ फेरि एबोर्सनको फिल्ममा अथवा युरोपमा चाहिँ एबोर्सनको फिल्ममा चाहिँ अलिकति यहाँ हाम्रो दक्षिण एसियामा चलेको भन्दा पनि अझै एक स्टेप अगाडि गएर बच्चा पाउने या नपाउने दुइटै खालको छनौट, त्यो चाहिँ व्यक्तिको आफ्नो आफ्नै सन्दर्भ हुन्छ नि, करियरको लागि बच्चा नपाउने खालको डिसिजनहरू अब त्यस्तो खालको लिएको फिल्महरू चाहिँ अब बाहिर अलिक बढी, तर हाम्रो दक्षिण एसियामा चाहिँ त्यस्तो खालको फिल्महरू अझै पनि कमै बनेको जस्तो लाग्छ मलाई चाहिँ। हामीले यो सिनेमा नै किन बनाइन्छ भन्ने बारेमा चाहिँ अब दुइटा खालको भने नि मैले, एउटा चाहिँ व्यावसायिक खालको कुरालाई केन्द्रमा राख्ने, अर्को चाहिँ अलिकति समाजको यथार्थ नजिक हुने र त्यसलाई समाजमा भएका विभिन्न वर्ग समूह जात लिङ्ग होइन वर्ण उनीहरूका मुद्दालाई पनि बहसको रूपमा ल्याएर सिनेमाको माध्यमबाट चाहिँ सुसज्जित गर्ने अथवा त्यसलाई एउटा कुनै एजेन्डा स्थापित गर्ने भन्ने दुई खालको धार छ होइन। अलिकति व्यावसायिक फिल्ममा चाहिँ यो के हुन्छ भन्दाखेरि हेर्दाखेरि चाहिँ अलिकति प्रोग्रेसिभ जस्तो तर स्थापित मूल्य मान्यतालाई नै चलाउने खालको न्यारेटिभ चाहिँ स्थापित भइरहेको हुन्छ त्यो जान अनजानमा होइन। अनि यो तपाईँले भनेको कुरामा अर्को जोड्न मिल्ने चाहिँ सिनेमा किन बनाउने भन्ने कुरासँग अलिकति क्लियरिटी भएको हाम्रोमा म्यान पावर पनि भर्खर भर्खर बढ्न थालेको हो कि, त्यो म्यान पावरले चाहिँ अब विभिन्न समुदायको प्रतिनिधित्व गराउनुपर्छ भनेर भने पनि हाम्रो फिल्म इन्डस्ट्री चाहिँ कस्तो छ भन्दाखेरि त्यो खालको प्रतिनिधित्वको चाहिँ उपस्थिति एकदम कम छ कि। त्यही भएर कस्तो हुन्छ भने फिल्म चाहिँ पर्दामा जे देखिन्छ त्यो त एउटा कथा पात्र घटना भइहाल्यो होइन, त्यसको प्रभाव आम मान्छेमा पर्ने नै भयो, तर क्यामराभन्दा पछाडि को बसिरहेको छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ कि। तपाईँले हलिउडकै हेऱ्यो भने पनि दुई दशक अगाडिसम्म क्यामराभन्दा पछाडि एकदमै धेरै पुरुषहरू थिए कि, फिल्म मेकिङको डिसिजन मेकिङमा हुन्छ नि निर्णायक रोलमा चाहिँ महिलाहरू चाहिँ अब कम थिए भने अहिले पछिल्लो समय विभिन्न फेस्टिभलहरूमा पनि महिलाहरूले अगाडि टिकिरहेको, उनीहरूले आफ्नो कथालाई चाहिँ अलिक अथेन्टिक वेमा भनिरहेको नयाँ चेन्जहरू देखिन्छ होइन। त्यसमा चाहिँ विभिन्न खालको सामाजिक राजनीतिक आन्दोलनहरू साथिन्छ, त्यसमा लैङ्गिक आन्दोलनको पनि भयो अनि यो अल्पसङ्ख्यकहरूको आन्दोलनको पनि भयो, हाम्रोमा पनि त्यो खालको आन्दोलनहरू नभएको होइन, तर के छ भने फिल्म इन्डस्ट्रीभित्र नै त्यो खालको मान्छेहरूको प्रतिनिधित्व एकदम कम छ कि, त्यसले गर्दा ती कुराहरू चाहिँ जति इफेक्टिभली आउनुपर्ने जति अथेन्टिक रूपमा आउनुपर्ने त्यो आइरहेको छैन। त्यो आदर्शीकरणको कुरा चाहिँ जस्तो अब हामीले सुनगाबा फिल्मको अलिकति उदाहरण दियो भने सुनगाबा चाहिँ अब हाम्रो नेपालमा बनेको लेस्बियन कथामा बनेको फिल्ममध्ये चाहिँ एउटा अलिक बढी चर्चित फिल्म हो नि त, तर अब त्यो फिल्ममा आदर्शीकरण भन्दा पनि त्यो कस्तो भने किन भएको जस्तो कि, त्यसको इन्जिन चाहिँ स्याड छ कि। कुनै पनि यो अल्पसङ्ख्यकको मुद्दाहरूमा फिल्म बनाउँदा अहिले पनि के छ भने त्यो डार्क साइडलाई चाहिँ भ्याउने र त्यो एउटै खालको न्यारेटिभ स्थापित गर्ने चाहिँ तपाईँलाई सर्टली पोजिटिभ पोजिटिभ हुनसक्छ अथवा विभिन्न खालको फरक फरक एस्पेक्टबाट पनि कथाहरू भन्न सकिन्छ नि त, तर हामी चाहिँ एउटा खालको फर्मुलामा अनि त्यो एक खालको कस्तो भन्दाखेरि फरक प्रतिनिधित्वले त्यो त्यो समुदायकै प्रतिनिधित्व नहुँदाखेरि चाहिँ त्यो अथेन्टिसिटीको पनि कुरा भयो, अनि अर्को चाहिँ त्यो भिक्टिम बनाउने अथवा एक खालको आदर्शीकरण गर्ने खालको समस्यामा फँसिरहेको छौँ।
यस्तो खालको टेन्डेन्सीलाई चाहिँ कम गर्दै यस्ता विषयमा चाहिँ संवेदनशील हुँदै मुभीहरू अथवा जति पनि भिजुअल सामग्रीहरू छन् यस्ता सामग्रीहरू उत्पादन गर्नको लागि चाहिँ त्यसमा प्रभावकारी भूमिका चाहिँ कसको हुन सक्छ?
भूमिका चाहिँ सामूहिक मुद्दा अथवा सामूहिक सरकारको विषय भएको हुनाले एकजनाको मात्रै भन्ने त हुँदैन होइन, तर पनि सिनेमा चाहिँ मूल अब निर्देशकको विधा मानिन्छ नि त, निर्देशक चाहिँ अब मूल अब नायक जस्तो भयो फिल्मलाई लिड गर्ने, त्यसमा चाहिँ अब लेखक कहिले काहीँ फिल्म मेकर नै आफै लेखक भएको पनि हुन्छ र कहिले काहीँ स्क्रिप्ट राइटर र फिल्म मेकर फरक पनि हुन्छ। अब यो मूल त कथा चयन नै मुख्य भयो होइन, अनि त्यसपछि फिल्म निर्माण टोलीले गर्ने अनुसन्धानहरू त्यो विषयमा भएका अध्ययन अनुसन्धान र सामाजिक मनोविज्ञानहरूलाई पनि एड्रेस गर्ने खालको एक खालको सुझबुझ भएको बौद्धिक अभ्यासको खाँचो पनि पर्छ कि, यसमा चाहिँ आफूले गरेको काम चाहिँ के को लागि हो र त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि आउँछ त्यसमा। त्यही भएर अब एकजना भन्दा पनि यो चाहिँ फिल्म मेकिङमा जोडिएको प्रोड्युसर डिरेक्टर अनि त्यसपछि तपाईँको अब स्क्रिप्ट राइटरदेखि अब त्यो ओभरअल आर्टिस्टको पनि एउटा भूमिका चाहिँ हुन्छ, किनभने हामीले कसैको कुनै अर्कै खालको समूहको प्रतिनिधित्व गर्ने कलाकार छ भने पनि उहाँले चाहिँ त्यो कलाकारको संवेदनालाई चाहिँ अभिनयमा कसरी ल्याउनुहुन्छ भन्ने कुरा पनि आउँछ नि त। हाम्रोमा त्यो खालको कुराहरू अलिअलि हुन थालेको छ। अर्को पाटो चाहिँ यसमा के छ भन्दाखेरि फिल्मलाई चाहिँ राज्यले पनि कस्तो खालको फिल्महरूलाई चाहिँ राज्यले आफैले निर्माण गर्ने अथवा निर्माणको लागि त्यो सुविधा वातावरण बनाइदिने भन्ने खालको कुरामा चाहिँ अब विभिन्नदेखि आफ्नो आफ्नो पोलिसी ल्याएको छ होइन। अब नेपालमा पनि पहिला राज्यले चिम बनाउनेलाई अब चटिङ खालको पूर्वाधारहरू बनाइदिएको थियो, अहिले पनि त्यो खालको मागहरू आइरहेको छ होइन। कस्तो भन्दाखेरि एकदम निजी अनि एकदमै आफूलाई मन लागेको काम गर्ने हो, जे मन लाग्यो त्यही गर्ने हो भन्यो भने चाहिँ यस्तो मुद्दाहरू एड्रेस हुँदै हुँदैन। तर आफूले गरेको काम चाहिँ लार्जर सोसाइटीमा चाहिँ कहीँनिर इम्प्याक्ट पार्छ र यसको लागि चाहिँ म संवेदनशील हुनुपर्छ भन्ने सोच भयो भने चाहिँ त्यो त्यसको इम्प्याक्ट पनि राम्रो पर्छ।
यदि अडियन्सले पनि अलिकति जस्तै अब सामाजिक विषयमा सामाजिक मुद्दामा बनेका फिल्महरूमा चाहिँ उनीहरूले दिने फिडब्याकहरूले चाहिँ आगामी मुभीहरू यस्तै विषयहरूमा बन्ने अथवा यस्ता सेन्सिटिभ विषयहरूमा उठान गरेका मुभीहरूलाई चाहिँ राम्रो बनाउनको लागि चाहिँ रोल प्ले गर्छ कि गर्दैन, त्यस्तो खालको अभ्यास चाहिँ कतिको पाइन्छ?
एकदमै गर्छ। अब फिल्म र अब दर्शकसँग जोडिने दुईटा खालको तरिका हुन्छ। एउटा चाहिँ दर्शक आफै सिनेमा हलमा जाने भयो, उनीहरूले आफूले डाइरेक्ट अब सोसियल मिडियामा त्यो लेख्ने पनि भइसक्यो। अर्को चाहिँ अब फिल्म र दर्शक बिचमा चाहिँ एउटा माध्यम भनेको मिडिया हुन्छ होइन। मिडियामा आउने रिभ्यूहरूले चाहिँ त्यसमा ठुलो अर्थ राख्छ। अनि हाम्रोमा चाहिँ अब फिल्म समीक्षाहरूले पनि त्यस्तो खालको प्रभाव पार्ने एउटा स्टेज खाली छ र अब हामी समीक्षामा लागेको मान्छेहरू अथवा मिडियाले जुन समीक्षालाई स्थान दिइरहेको हुन्छ त्यसले पनि प्रभाव चाहिँ पारिरहेको हुन्छ यो विषयलाई खान गर्न अथवा त्यो विषयलाई बुझाउन। पनि कहिलेकाहीँ के हुन्छ भने फिल्म मेकरले आफ्नो एउटा सिन्सियरली बनाएको छ भने पनि त्यो कुरा चाहिँ हामीले बहस गरेनौँ भने त्यो ओझेलमा पर्छ होइन। अनि हाम्रोमा एउटा अब जस्तो उदाहरणको लागि चाहिँ के हुन्छ भने यस्तो खालको जति पनि यो अल्पसङ्ख्यक अथवा राजनीतिक सरोकारको विषयहरू सामाजिक सरोकारको विषयहरूमा सिनेमाहरू बन्दाखेरि चाहिँ हुनुपर्ने जति बहस भएन भने त्यसले चाहिँ त्यो दर्शकले पनि बुझ्दैन कि। अर्को चाहिँ के हुन्छ भने एउटा सर्टेन खालको इस्युहरूमा बनेको फिल्महरूको पनि आयु पनि हुँदो रहेछ कि। हामीलाई कुनै बेला चाहिँ अब बाल विवाहको फिल्महरू बनाउनु पर्यो, कुनै बेला चाहिँ अब फेरि महिलाले आफै आफ्नो पार्टनर थाल्न पाउँछ भन्ने खालको फिल्महरू बनाउनु पर्यो भने चाहिँ अहिले आएर चाहिँ अब बलिउडकै कुरा गरौँ न, सरोगेट मदरहरूको त्यो फिल्ममा पनि धेरै फिल्महरू सिरिजहरू बनिरहेको छ। अनि त्यस्तो खालको विषयहरूलाई चाहिँ अब त्यो पत्रकारहरूले समीक्षकहरूले चाहिँ सामाजिक सन्दर्भसँग जोडेर रिभ्यूहरू गर्ने अभ्यासहरू नहुँदा चाहिँ हाम्रोमा त्यो इम्प्याक्ट अलिकति कमजोर नै देखिन्छ। यो जुन भित्रको जसले बुझाउनु पर्ने फिल्मलाई इन्टरप्रेट गरिदिनु पर्ने समूह हो त्यो चाहिँ त्यसको उपस्थिति अलिकति फितलो नै देखिन्छ। अर्को चाहिँ के हुन्छ भन्दाखेरि फिल्मको आयु हुन्छ, मैले भने नि जस्तो सुन्दरबा फिल्म चाहिँ आफ्नो समयको चाहिँ प्रोग्रेसिभ फिल्म नै हो, तर आज फेरि दुई दशक अथवा केही समय बितेपछि त्यही फिल्मलाई फेरि हेऱ्यो भने चाहिँ हामीले हिजोको मूल्य मान्यताभन्दा आजको मूल्य मान्यताबाट हेर्छौँ नि त। सुन्दरबा फिल्मको पनि मैले एउटा रिभ्यू याद छ मलाई, त्यो काठमाडौँ पोस्टको कुनै रिपोर्टरले लेख्नु भएको थियो होइन। अनि उहाँ चाहिँ आफै पनि त्यो कम्युनिटीसँग बिलङ गर्नुहुन्थ्यो अनि त्यो सुन्दरबालाई चाहिँ विभिन्न कोणबाट उहाँले चाहिँ जति प्रेज गरिएको थियो त्यति राम्रो होइन भनेर क्वेसन उठाउनु भएको थियो कि। त्यो यो समीक्षा भन्ने कुरा पनि के हुन्छ भने एउटै समयमा तुरन्तै फिल्म रिलिज भएर गरिएको समीक्षा मात्रै हुँदैन कि, त्यसले मात्र प्रभाव पार्ने होइन कि, हामीले गर्ने दशकौँ पछि गर्ने रिसर्चहरूले पनि पुरानो खालको कामहरूलाई फेरि हेर्ने एउटा नयाँ दृष्टिकोण दिन्छ र त्यसले चाहिँ फेरि आगामी दिनमा बन्ने सिनेमाहरू चाहिँ कस्तो बन्नुपर्छ भन्ने कुरालाई पनि दिशानिर्देश गर्न सक्छ। अनि हाम्रोमा त्यस्तो खालको अभ्यासहरू चाहिँ अझै हुनुपर्छ, किनभने हाम्रोमा 30-40 दशकमा बनेको फिल्महरूमा महिलालाई कसरी चित्रण गरियो भन्ने खालको अथवा अहिले भइरहेका कन्टेम्पोरेरी सिनेमाहरूमा यौनिक अल्पसङ्ख्यक अथवा यो प्रजनन स्वास्थ्यको कुराहरू कसरी आइरहेको छ भन्ने कुराहरूमा चाहिँ अझै धेरै रिभ्यूहरू चाहिँ आउनुपर्छ। खास हाम्रो आउने रिभ्यूहरू चाहिँ अलिक बढी कथा कस्तो छ भन्ने खालको सानो दायरामा मात्रै घुमिरहेको छ कि। त्यसमा चाहिँ हामीले अलिकति सामाजिक सन्दर्भहरूसँग जोडेर रिभ्यू गर्ने कल्चर चाहिँ डेभलप गर्नुपर्ने देखि।
हजुर, अन्त्यमा चाहिँ यो यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयको जति पनि संवेदनशीलता छ होइन, यो आफैमा पनि संवेदनशील विषय भयो, यसको संवेदनशीलतालाई दर्शाउनको लागि चाहिँ पात्र चयन, चरित्र चित्रण र निश्चित घटनाहरूलाई चाहिँ देखाउन चाहिँ कस्तो रूपमा देखाउँदाखेरि कस्ता कुराहरूलाई चाहिँ उठान गर्दाखेरि चाहिँ बढी प्रभावकारी हुन्छ होला?
एउटा मुख्य कुरा त एजेन्सी नै हो होइन। अब हामीले पात्रको एजेन्सीलाई चाहिँ अहिले पनि अब धेरै फिल्महरूमा हेऱ्यो भने चाहिँ महिला पुरुष सँगै हुँदाहुँदै पनि सर्टेन खालको कन्फ्लिक्ट आउँदाखेरि पुरुषले लिड गरेको, केही बेरसम्म सँगै भएको, महिला प्यासिभ भएको, त्यस्तो खालको दृश्यहरू अहिले पनि त्यो कथामा आइरहेको छ कि, त्यो बलिउडमा पनि नेपालमा पनि। तर पात्रको चाहिँ यदि राम्रो खालको चित्रण गर्ने हो भने चाहिँ सबैभन्दा पहिलो प्राथमिकता चाहिँ त्यो पात्रको आफ्नो एजेन्सी हुन्छ भन्ने कुरामा विश्वास गर्नु पर्यो, न कि एउटा सिम्प्याथी होइन, अब यसलाई एउटा टोकनको रूपमा राख्ने भन्दा पनि हामीले चाहिँ जस्तो अल्पसङ्ख्यकको कुरा त गर्छौँ होइन। तर अब अहिले पनि अब यौन प्रजननको कुराहरू गर्दाखेरि हामीले महिलाको कथा भन्नु होला, तर त्यहाँभित्र पनि अपाङ्ग महिलाको कुराहरू त आइरहेको छैन नि त होइन। अपाङ्गता भएको समुदायको यौनिकताको कुराहरूमा त कथाहरू अझै बनिसकेका छैन नि त होइन। आधारभूत एउटा प्रारम्भिक स्टेजमा छौँ जस्तो लाग्छ मलाई यस्तो इस्युहरू उठाउन। तपाईँले भने जस्तो यो राम्रो बनाउन चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ त्यो पात्रको चरित्रलाई चाहिँ कसरी बलियो बनाउने मात्र होइन कि, अथेन्टिक कसरी बनाउने भन्ने कुरा पनि यत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसको लागि चाहिँ अलिकति अनुसन्धान गर्ने त्यो कल्चर बनाउनु पर्छ होला. हाम्रोमा चाहिँ यो पछिल्लो समय म्युजिक भिडियोहरू पनि त्यो फिल्मकै रूपमा चाहिँ कथा भन्ने माध्यमको रूपमा पनि आइरहेछ नि.
हजुर.
अनि त्यो क्रममा चाहिँ अब सबैभन्दा चर्चित हाम्रो प्रकाश सपुत अनि उहाँ र के अधिकारले अभिनय गरेको एउटा त्यो गीत छ पर पर छु भन्ने होइन, त्यसमा चाहिँ प्रकाश सपुतको बहिनी बनेर खेलेको कलाकारले चाहिँ महिनावारी हुँदाको आफ्नो पीडालाई चाहिँ गीतको माध्यमबाट भन्नुभएको छ. त्यो महिनावारीबारे त्यो सचेतना जगाउनलाई त्यो म्युजिक भिडियो चाहिँ एकदम राम्रै लागेको मलाई. प्रोडक्सन पनि त्यसको चाहिँ त्यो महिनावारी सचेतना अभियान यस्तो चलाउने कुनै समूहले गरे हो. हाम्रोमा चाहिँ फिल्म अथवा डकुमेन्ट्री अथवा यो म्युजिक भिडियोहरू चाहिँ त्यो खालको समूह सङ्घ संस्थासँग अलिकति सहकार्य गरेर काम गर्दा चाहिँ त्यो त्यसको इफेक्ट चाहिँ देखिन्छ भनेर.
यो कुराकानीका लागि प्रभाकर गौतमजीलाई धेरै धेरै धन्यवाद. उहाँसँग चाहिँ आज हामीले नेपाल तथा अन्य देशहरूमा बनेका फिल्म सिरिज लगायत म्युजिक भिडियो लगायतका सामग्रीहरूले चाहिँ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका कुरालाई कसरी समेटिएका छन्, ती सामग्रीहरू समेटिएका सामग्रीहरू समेटिएका विषयवस्तुहरू चाहिँ कतिको प्रभावकारी छ लगायतका विषयमा चाहिँ छलफल कुराकानी गऱ्यौँ. र आगामी हप्ता हामी फेरि अर्को नयाँ विषयमा कुराकानी छलफल गर्न आउने नै छौँ. त्योभन्दा पहिले चाहिँ आजको एपिसोड तपाईँलाई कस्तो लाग्यो, आफूलाई लागेको कुरा हामीलाई सेयर गर्नको लागि तपाईँले हामीलाई मेल गर्न सक्नुहुनेछ. हाम्रो इमेल ठेगाना रहेको छ gulabisambad@gmail.com gulabisambad@gmail.com तपाईँले हामीलाई मेल गर्न सक्नुहुनेछ. त्यसै गरी तपाईँले चाहिँ हामीलाई हाम्रो सोसल मिडिया साइटहरूमा गुलाबी सम्वाद सर्च गरेर पनि खोज्न सक्नुहुनेछ. हामी सबै सोसल मिडिया साइटहरूमा उपलब्ध छौँ. त्यो बाहेक चाहिँ तपाईँले हामीलाई सुन्नको लागि पडकास्टर भन्ने एपमा गएर तपाईँले गुलाबी सम्वाद सर्च गर्नुभयो भने पनि हाम्रो नयाँ तथा पुरानो एपिसोडहरू सुन्न सक्नुहुनेछ. त्यसै गरी तपाईँले हाम्रो पात्रो एपमा गएर पनि गुलाबी सम्वाद सर्च गरेर सुन्न सक्नुहुनेछ भने देशभरिका विभिन्न 48 स्थानीय रेडियो स्टेसनबाट पनि हाम्रो पडकास्ट प्रसारण भइराखेको छ. त्यहाँ पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ. त्यसै गरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग जोडिएका भोगाईहरू अनुभवहरू चाहिँ हामीले हाम्रो वेबसाइट www.gulabisambad.com प्रकाशित गरेका छौँ. ती अनुभव भोगाईहरू तपाईँले पढ्न सक्नुहुनेछ र आफ्ना पनि त्यस्तै अनुभवहरू छन् भने हामीलाई अघि भनेको ठेगानामा पठाउन सक्नुहुनेछ. पडकास्टमा अर्को हप्ता हामी अर्को नयाँ विषयवस्तुमा छलफल कुराकानी गर्न आउने नै छौँ. त्यतिन्जेलको लागि म करुणा बिदा माग्छु. नमस्ते. गुलाबी सम्वाद सुन्दै गर्नुहोला.